नेपाल दर्पणमा साथी रुबिना श्रेष्ठसँगै सुफल काफ्लेको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर्बल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सीईओमा गोविन्द पोखरेल नियुक्त, बर्खास्तमा परेका गेवाली अदालत जाने।
सरकारले राष्ट्रहित अनुकूल काम गर्न नसकेको एमाले अध्यक्ष ओलीको आरोप, संशोधन सहित संविधान संशोधन प्रस्ताव पारित गर्नुपर्नेमा संघीय गठबन्धनको जोड।
विभिन्न दल र समूहद्वारा पृथ्वीनारायण शाहको सम्झना, सरकारले पृथ्वीनारायण शाहको सम्मान गर्न नसकेको गुनासो।
सिरियामा विभिन्न विद्रोही समूहसँग 2 हप्तापछि शान्तिवार्ता हुने, सिरियामा जारी द्वन्द समाधान गर्ने उद्देश्य।
र संकटा क्लब धनगढ़ीमा चलिरहेको खप्तड गोल्ड कपको सेमी फाइनलमा माको अन्तिम हप्ता उदयपुर गोल्ड कप फुटबल हुने।
यो माघे संक्रान्ति चन्द्रगिरीमा दीपक भद्राचार्य र ब्यान्डको प्रस्तुति, कार्टुन क्रूज का उत्कृष्ट नृत्यहरू, कमेडियन मजिसियन महादेव त्रिपाठी को प्रस्तुति, माघे संक्रांति को लहर, चन्द्रगिरी को रहर। सपरिवार पाल्नुहोस्, बाल बच्चाका लागि फेस पेन्टिङ, बिग बबल्स देखि मस्कोटहरूसँगको विशेष रमाइलो पलका लागि यो माघे संक्रान्ति चन्द्रगिरीमा भालेश्वर महादेवको दर्शन सँगै दीपक भद्राचार्य र ब्यान्डको प्रस्तुति। चन्द्रगिरी हिल्स लिमिटेड, हुन्छ पुरा चिताएको कुरा।
नेपाल सरकार अर्थ मन्त्रालय आन्तरिक राजस्व विभागको अत्यन्त जरुरी सूचना। आर्थिक वर्ष 2073-74 आयकर ऐन 2058 संशोधन सहितको दफा 94 उपदफा 1 बमोजिम आयकरको किस्ता रकम दाखिला गर्नुपर्ने करदाताहरूले दफा 95 बमोजिम आर्थिक वर्ष 2073-74 कारोबारको अनुमानित करको विवरण र सो विवरण अनुसार तिर्नुपर्ने आयकरको प्रथम किस्ता बापतको 40% हुने रकम यही 2073 पौष मसान्तभित्रै ठूला करदाता कार्यालय वा सम्बन्धित आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयमा दाखिला गरी ऐन अनुसार लाग्ने शुल्क तथा ब्याजबाट बचौं। गौरवका साथ तिरौं कर, समृद्ध राष्ट्र हाम्रो रहर।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अर्थात सीईओ सुशील गेवालीलाई हटाएर सरकारले डाक्टर गोविन्द पोखरेललाई नयाँ सीईओ नियुक्त गरेको छ। गेवालीसँग 2 पटक स्पष्टीकरण मागेको सरकारले स्पष्टीकरण चित्तबुद्ध नभएको भन्दै आज हटाएको हो। आज बसेको मन्त्री परिषदको बैठकले गेवालीलाई हटाएर राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष पोखरेललाई सीईओ नियुक्त गरेको सूचना तथा संचार मन्त्री सुरेन्द्र कुमार कार्कीले जानकारी दिनुभयो।
पुनर्निर्माण प्राधिकरणका सीईओ कार्यकारी अधिकृत सुशील ग्यावालीले जुन स्पष्टीकरण पछिल्लो पटक दिनुभएको थियो त्यो स्पष्टीकरणबाट मन्त्री परिषद सन्तुष्ट भएन र उहाँलाई अवकाश दिने निर्णय गरिएको छ। डाक्टर गोविन्द पोखरेललाई नयाँ सीईओको कार्यभार दिएको छ।
नयाँ नियुक्त भएका सीईओ पोखरेलले सुशील कोइराला नेतृत्वको सरकार हुँदा अध्यादेशबाट गठन भएको प्राधिकरणमा सीईओकै रूपमा काम गर्नुभएको थियो, तर अध्यादेश संसदमा पेश हुन नसकेपछि प्राधिकरण क्रियाशील हुन सकेको थिएन र पोखरेल स्वत पदमुक्त हुनुभएको थियो। पोखरेलकै नेतृत्वमा राष्ट्रिय योजना आयोगले भूकम्प लगत्तै भूकम्पले गरेको क्षति र पुनर्निर्माणका बारेमा अध्ययन समेत गरेको थियो।
यसैबीच सरकारद्वारा बर्खास्तमा परेका पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील गेवाली भने अदालत जानुहुने भएको छ। सरकारले बर्खास्त गरे लगत्तै विज्ञप्ति निकालेर गेवालीले आफूलाई अन्यायपूर्ण तरिकाले हटाइएको भन्दै कानूनी उपचार खोज्ने बताउनु भएको हो। भूकम्पबाट प्रभावित संरचनाहरूको पुननिर्माण सम्बन्धी ऐन 2072 बमोजिम प्राधिकरणको कार्यकाल 5 वर्ष रहेको र प्रमुख कार्यकारी अधिकृतको पदमा आफूलाई 2072 साल पुस 10 गतेको मन्त्री परिषदको बैठकबाट ऐनको दफा 11 बमोजिम 5 वर्षका लागि नियुक्ति गरिएको गेवालीले दावी गर्नुभएको छ। पुननिर्माण र पुनर्स्थापनाका कार्यलाई द्रुत गतिमा आफूले अघि बढ़ाइरहेको र अन्तर्राष्ट्रिय समुदायले समेत आफ्नो कामको प्रशंसा गरिरहेका बेला सरकारले अन्यायपूर्ण निर्णय गरेको गेवालीको विज्ञप्तिमा उल्लेख छ। पदमुक्त गर्ने सरकारको निर्णयबाट आफू आश्चर्यमा परेको उहाँले उल्लेख गर्नुभएको छ।
पोहोर वैशाख 12 गतेको भूकम्पका कारण क्षतिग्रस्त संरचनाको पुननिर्माणमा सघाउन सरकारले राष्ट्रिय पुननिर्माण प्राधिकरण गठन गरेको हो। भूकम्पले भत्किएका नागरिकका घर सहित सबै संरचनाको 5 वर्षमा पुननिर्माण सक्ने लक्ष्यले प्राधिकरण गठन गरिएको थियो, तर नागरिकको अपेक्षा अनुसार पुननिर्माणको काम अझै पनि हुन सकेको छैन। पुननिर्माणको काम गर्ने प्राधिकरणका प्रमुख कार्यकारी अर्थात सीईओ फेरिएपछि अब पुननिर्माणमा कस्तो असर पर्ला भनेर साथी प्रकाश ढकालले पुननिर्माण सम्बन्धका जानकार इन्जिनियर सूर्यराज आचार्यलाई सोध्नु भएको छ।
नयाँ सरकारले आफू अनुकूलको कार्यकारी अधिकारी ल्याएकोमा अहिले जे काम भइरहेको हो त्यसलाई चाहिँ नि तात्विक त्यति फरक पार्ला जस्तो मलाई लाग्दैन। बरु भयो भने अझ एउटा समन्वय राजनीतिक लेभलमा अथवा चाहिँ प्रशासनिक लेभलमा अझ केही राम्रो समन्वय भएर काम हुने सम्भावना देखिन्छ।
सरकार चेन्ज भएन भने गति लिन्छ भन्ने आश गर्न सकियो।
गति भन्दा पनि के भने अब गति नै भन्यो भने त अब यो पुननिर्माणको जुन सुरुकै इन्जिन हामीले जस्तो मसिन चाहिँ जसरी चलायौं त्यसमै चाहिँ धेरै समस्याहरू चाहिँ सुरुकै त्यसको जुन जग हालियो त्यसमै भएका समस्याहरूका हाँगाभिङ्गा देखिएका हुन् अहिले त। अब त्यसैले मैले के भन्न खोजिरहेको होइन भने एउटा आकांक्षा थियो, अब त्यसको त दुर्व अर्थमा त हामीले यो संयन्त्रलाई पनि र अहिलेसम्मका काम कारवाही गतिविधिहरू त्यसतिर त मुखरित भएकै छैनन्। त्यो हामीले बाटो बिराइसक्यौँ एउटा, अब जे जस्तो बाटोमा पनि अगाडि बढ्न लागेको हो। अब त्यस अर्थमा अहिले जे जस्तो धिमा गतिले चलेको हो त्यसमा तात्विक त्यस्तो असर पर्छ जस्तो मलाई लाग्छ।
5 वर्षभित्र चाहिँ पुननिर्माण सक्ने भनेर एक खालको लक्ष्य निर्धारण गरेका छौँ र प्राधिकरण एनमा पनि त्यो कुरा हामीले प्रशासनले 1 वर्ष मात्र थप्न सकिने भनेर व्यवस्था गरेका छौँ। भनेपछि यो 5 वर्ष अवधिमा हाम्रो लक्ष्य पूरा नहुने जस्तो देखियो।
त्यो 5 वर्षभित्रमा हामीले पूरा गर्ने भनेको लक्ष्य नै अहिलेसम्म स्पष्टता छैन। हेर्नुहोस् जस्तो म यहाँलाई सानो उदाहरण दिउँ, 100 बस्तीहरू अहिले भूकम्पको हिसाबले अथवा भौगर्भिक हिसाबले जोखिम भएको ठाउँकोलाई 100 बस्तीहरू नयाँ ठाउँमा सार्नुपर्छ भन्ने यो अहिले प्राधिकरणको पनि पहिले प्राधिकरण बन्नुभन्दा पहिले योजना आएको चाहिँ प्रतिवेदनमा पनि त्यो कुराहरू सरकारको नजरमा परिसकेको थियो। अब अहिले यहाँले 5 वर्षको जुन कुरा भन्नुभयो त्यो 5 वर्षको भनेको हामीले लक्ष्य के बनाउन खोज्या हौँ त्यसमा अहिलेसम्म के गर्यौँ हामीले, खोइ त्यो योजना खोइ त त्यो कुराहरू त 2-3 महिनाभित्रैमै आइसक्नु पर्ने थियो त्यो योजनाहरू। अब हामीले चाहिँ ठुलो बाजा गाजा गऱ्यौँ, डोनर सम्मेलन गऱ्यौँ, 500-600 अरब उठायौँ भनेर त राम्रो कुरो हो, त्यो प्रगति भएको, तर त्यो सँगसँगै हामीले प्यारलली रूपमा हाम्रो सपना के हो त हाम्रो लक्ष्य के हो यो 5 वर्षमा ठ्याक्कै हामीले उपलब्धि गर्न खोजेको के हो भन्ने कुराको त्यसको एउटा योजनाबद्ध खाका र तस्विरको रूपमा अझैसम्म पनि त्यो अभ्यास चाहिँ जुन तहमा हुनुपर्ने थियो त्यो भएको छैन।
अब यो दाताहरूले चाहिँ यसलाई कसरी लिएलान् यो कार्यकारी अधिकृतको
सामान्य कार्यकारी प्रमुखलाई चाहिँ फेर्ने कुरा सामान्यतया दाताहरूले रुचाउँदैनन्, त्यो राम्रो सिग्नल जाँदैन, राम्रो सङ्केत त्यसको जाँदैन। तर त्यो हुँदाहुँदै पनि के हो भने अहिले त एकजना व्यक्ति मात्रै त्यहाँ फेरिनु भएको हो, फेरि अहिले नयाँ आउनुभएको सिओ पनि पहिल्यै त्यसमा संलग्न भइसकेको, कतिपय त्यसका निर्देशिकाहरू बनाउने, त्यसको प्रारम्भिक खाका कोर्नेमै पनि उहाँ इन्भल्भ भइसकेको हुनाले दातासँगको सम्बन्धमा त्यति साह्रै नकारात्मक नै असर पर्छ होला जस्तो मलाई लाग्दैन।
अब नयाँ नेतृत्वले कसरी अगाडि बढ्नु पर्ला त?
नयाँ नेतृत्वले के गर्न सक्नु पर्यो भने यसका सरोकारवालाहरू सबै राजनीतिक पार्टीहरूलाईको चाहिँ एउटा नेतृत्वसँगबाट एउटा विश्वास सिर्जना गर्नु पर्यो पहिला, र सुरुबाट फेरि अझै किनभने 1 वर्ष गयो अझै 4 वर्ष त अझै बाँकी छ यसको पदावधि, अझै 1 वर्ष थप्ने प्रावधान छ ऐनमा, पुनरावलोकन अहिलेसम्म भएको सबैको समीक्षा गरेर त्यो यो 5 वर्षमा हाम्रो मुलुकले यो पुननिर्माणबाट ठ्याक्कै अपेक्षा गरेका भौतिक विकासका कुरा के हुन् त त्यसको सूचीबद्ध गर्नु पर्यो।
उहाँ हुनुहुन्थ्यो इन्जिनियर सूर्यराज आचार्य। अब फेरि खबरकै सिलसिला। नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले राष्ट्रहित अनुकूल काम गर्न नसकेको आरोप लगाउनु भएको छ। झापाको दमकमा प्रेस चौतारीले गरेको पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले वर्तमान सरकारले ल्याएको संशोधन विधेयक देश र नागरिकको हित विरूद्ध रहेको जिकिर गर्नुभएको हो। सरकारको अहिलेसम्मको गतिविधि चुनाव गराउनु भन्दा पनि संविधान संशोधनको बहानामा अल्झिएर देशलाई द्वन्द्वमा धकेल्न खोजेको आरोप लगाउनुभयो।
मधेसी मोर्चा सम्मिलित संघीय गठबन्धनले परिमार्जन सहित संशोधन विधेयक पारित गर्न सबै राजनीतिक दलहरूलाई आह्वान गरेको छ। संशोधन विधेयक पारित गराउन आवश्यक पर्ने दुई तिहाई मत जुटाएर विधेयक पारित गर्ने दिशामा अघि बढ्न गठबन्धनले सरकारलाई आग्रह पनि गरेको छ। यसैबीच सरकारले संसदमा संशोधन प्रस्ताव टेबल गरेको विरोधमा आज दिनभर गुल्मी बन्द भएको छ। बन्दकर्ताहरूले सरकारले संसदमा टेबल गरेको संशोधन प्रस्ताव राष्ट्रघाती र जनघाती भएको आरोप लगाएका छन्। सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा रिपोर्ट सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
हेलो मम्मी, हामी आउँदैछौ।
जय साहबको कामकाज कस्तो चलिरहेछ?
सबै राम्रै छ आमा।
तपाईँको जय साहब त अफिसमा सबैको प्यारो हुनुहुन्छ नि?
एकदम राम्रो, तिमीहरू दुवैजना यस्तै खुसी रहिरहनु। बिहे भएको पनि 6 महिना पुग्यो, अब के छ त योजना?
आमा, हाम्रो पहिलो बच्चा हामी सेटल भएपछि मात्र सोचेका छौँ, त्यसैले बिहे भएको दिनदेखि नै हामीले स्मार्ट छनौट गरी गर्भ निरोधक खाने चक्की खाँदैछु।
हालै बिहे भएका दम्पतिहरू, तपाईँहरू पनि मेरो छोरी ज्वाइँ जस्तै स्मार्ट दम्पति बन्नुहोस्।
आशिष र रिनाले खाने चक्की अपनाए। यसको प्रयोगले महिलाको प्रजनन क्षमतामा कुनै असर गर्दैन। आजको दम्पति जो पहिलो बच्चा ढिलो पाउन चाहनुहुन्छ, तपाईँहरूको लागि परिवार नियोजनका यस्ता साधनहरू धेरै छन्।
परिवार नियोजन स्मार्ट बन्छ जीवन। सेवा र सल्लाहको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राखौ।
स्वास्थ्य मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र र अमेरिकी विकास नियोग USAID।
नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभागको अत्यन्त जरुरी सूचना। आर्थिक वर्ष 2073-74 आयकर ऐन 2058 संशोधन सहितको दफा 94 उपदफा 1 क बमोजिम कारोबारको आधारमा आयकरको किस्ता रकम दाखिला गर्नुपर्ने करदाताहरूले दफा 95 बमोजिम आर्थिक वर्ष 2073-74 कारोबारको अनुमानित करको विवरण र आयकरको प्रथम किस्ता बापत 2073 पौष 20 गतेसम्म भएको कारोबारको आधारमा ऐनको अनुसूची 1 को दफा 1 उपदफा 17 बमोजिम तोकिएको दरले हुन आउने रकम यही 2073 पौष मसान्त भित्रै सम्बन्धित आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयमा दाखिला गरी ऐन अनुसार लाग्ने शुल्क तथा ब्याजबाट बचौं। गौरवका साथ तिरौं कर, समृद्ध राष्ट्र हाम्रो रहर।
उज्यालो क्विज, आजको प्रश्न।
गणतन्त्र नेपालको पहिलो राष्ट्रपतिको नाम के हो?
ए डाक्टर रामवरण यादव, बी विद्यादेवी भण्डारी।
यसको उत्तर तपाई आफ्नो मोबाइलको मेसेज बक्समा गई क्विजको छोटकरी रूप QZ टाइप गरी एक स्पेस दिएर सही अप्सन ए वा बी टाइप गरी 35566 SMS गर्नुहोस्।
सही उत्तर दिने मध्ये कम्प्युटरले छानेको एकजनाको लागि चन्द्रागिरी केबलकारको टिकट पुरस्कार स्वरूप दिइनेछ।
सही उत्तरका लागि भोलि बिहान 6:30 बजे प्रसारण हुने कार्यक्रम उज्यालो फल्चा सुन्न नबिर्सनु होला।
उज्यालो क्विजका साथमा
जन जनको आवाज, घर घरको आवाज, हामी सबै नेपालीको आवाज, नेपाल टेलिकम, राष्ट्रको संचार।
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले राष्ट्रिय पुननिर्माण प्राधिकरणको सीईओमा गोविन्द पोखरेल नियुक्त, हटाइएका सीईओ गेवाली अदालतमा जाने, सरकारले राष्ट्रहित अनुकूल काम गर्न नसकेको एमाले अध्यक्ष ओलीको आरोप लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी प्रसंग। आज पुष 27 गते नेपाल एकीकरण गर्ने तत्कालीन राजा पृथ्वीनारायण शाहको जन्म जयन्ती। सरकारी स्तरबाट पृथ्वी जयन्तीको कुनै कार्यक्रम नभए पनि विभिन्न राजनैतिक दल तथा निजी क्षेत्रको पहलमा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइएको छ। सिंहदरबार अघिल्लोतिर रहेको पृथ्वीनारायणको शालिगमा विभिन्न समूहले माल्यार्पण गरेका छन्। विक्रम सम्बत 2007 सालपछि देशमा राष्ट्रिय एकता दिवस मनाउन थालिए पनि 2062-63 आन्दोलनपछि सरकारी स्तरबाट राष्ट्रिय एकता दिवसलाई खारेज गरिएको हो। केही वर्षदेखि पुष 27 राष्ट्रिय एकता दिवसको रूपमा मनाउनु पर्ने आवाज उठे पनि सरकारले निर्णय गर्न सकेको छैन। थप विवरण सहित मदन पौड्यालको सामग्री।
कार्यालय समयमा गाडीको चाप भइरहने सिंहदरबारको मूलगेटमा आज छुट्टै चहल पहल थियो। विभिन्न ठाउँबाट आएको र्याली र झाँकीले सड़क भरिएको थियो। कार्यक्रममा सहभागीलाई पृथ्वीनारायण शाहको शालिकमा माला पहिर्याउन हतारो थियो। आफ्नो जातीय पहिरन, प्लेकार्ड र झाँकी सहित कार्यक्रममा सहभागीले राष्ट्रिय झण्डा बोकेका थिए। सहभागीले सड़कमै नाचगान पनि गरे। घुइँचो बढेपछि बेला बेला प्रहरीले रोक्ने प्रयास पनि गरेको थियो। पृथ्वीनारायण शाहको शालिगमा 108 मिटर लामो माला पहिराउँदा छुट्टै आकर्षण थपियो। नेपाल प्रहरीको ब्यान्ड बाजाको टोली पनि कार्यक्रममा सहभागी थियो। कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी सहित नेकपा मालेका महासचिव सीपी मैनाली लगायतका नेताहरू पनि सहभागी थिए। कार्यक्रममा सहभागीले पृथ्वी जयन्तीको दिन सरकारले सार्वजनिक बिदा नदिएको भन्दै गुनासो गरे। कार्यक्रममा सहभागीले पृथ्वीनारायण शाहको योगदान र 22-24 राज्यको एकीकरणको सम्झना गरे। राष्ट्रिय प्रजातन्त्र पार्टीका राष्ट्रिय अध्यक्ष पशुपति शमशेर राणाले देश निर्माण गर्ने इतिहास पुरुषलाई सरकारले बेवास्ता गरेको भन्दै आक्रोश पोख्नुभयो।
उहाँले मुलुकको एकीकरणको परिकल्पना र त्यसको कार्यान्वयन समेत गर्नुभयो। पृथ्वीनारायण शाहले एकत्रित गरेको यो मुलुक कुनै हालत पनि टुक्रिन नदिन्नौ भन्ने राष्ट्रिय प्रजातन्त्र पार्टीको अटोट छ। सरकारको यो ठूलो गल्ती हो। आजको दिनलाई गौरवमय दिन नमानेर यसलाई बिदा नदिनु चाहिँ सरकारको ठूलो गल्ती हो भन्ने राष्ट्रिय प्रजातन्त्र पार्टीको ठहर छ।
नेपाललाई सबै जातको साझा फुलबारी बनाउने अभियानका अग्रज पृथ्वीनारायण शाहको योगदान र उहाँका दिव्य उपदेश तथा भनाइहरू सधैँ सान्दर्भिक र अविस्मरणीय छन्।
मुगुमा यस वर्ष बालबालिकामा कुपोषणको दर घटेको छ। गएको साउनदेखि मंगिरसम्म कुपोषणको दर झन्ने आधाले घटेको जिल्ला स्वास्थ्य कार्यालय मुगुले जनाएको छ। मुगुका 24 गाविसम्म गरेको सर्वेक्षण अनुसार कुपोषित बालबालिकाको संख्या 11.27 रहेको छ। गएको वर्ष 21% बालबालिका कुपोषित थिए।
भारत सरकारले कमला, बागमती र लालबकैया नदीमा तटबन्ध निर्माण गर्न झण्डै 62 करोड़ रूपियाँ सहयोग गरेको छ। सिंचाई मन्त्रालयमा आज आयोजित एक कार्यक्रममा सिंचाई मन्त्री दीपक गिरीलाई नेपालका लागि भारतीय राजदूत रणजीत रायले 61,96,30,000 रूपियाँको चेक हस्तान्तरण गर्नुभयो। राजदूत रायले नेपालको विकास प्रयास र दैवी प्रकोप नियन्त्रणमा भारतको निरन्तर साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
हुलाकी सड़क विस्तार तथा निर्माणको क्रममा विस्थापित हुने अवस्था आएको भन्दै धनुषाको देउरी परवाह लगायतका गाउँका बासिन्दाले मुआब्जा माग गरेका छन्। जनकपुरको कदमचोकको एदकुहासम्मको झन्डै 15 किलोमिटर हुलाकी सड़कमा पर्ने देउरी, परवाह, कपटोल, औरही लगायतका गाउँका 150 भन्दा बढी घर परिवार विस्थापित हुने अवस्था आएको भन्दै उनीहरूले उचित मुआब्जाको व्यवस्था गरिदिन आग्रह गरेका छन्।
यस्तै राजमार्ग विस्तारका क्रममा विस्थापित भएका बागलुङका माझी परिवारका लागि एक वर्षभित्रमा घर निर्माण गरिने भएको छ। पोखरा बागलुङ राजमार्ग निर्माणका क्रममा 2048 सालमा खनियावासबाट विस्थापित भएका 14 माझी परिवारले एक वर्षभित्र नयाँ घर पाउने गरी बागलुङ नगरपालिकाले निर्माण कम्पनीसँग आज सम्झौता गरेको हो।
सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज, नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
लोकसेवा परीक्षा तयारीको लागि एक छुट्टै नाम, सफलताको लागि कहीँ कतै नअल्मली सिधै कोसिसमै जाम।
हामी कहाँ सञ्चालन हुने कक्षाहरू, शाखा अधिकृत, नासु, खरिदार, प्रहरी निरीक्षक, प्रहरी सहायक निरीक्षक, अधिकृत क्याडेट, बैंकिङ, सार्वजनिक संस्थान, शिक्षक सेवा आयोगका विभिन्न पद।
मुख्य विशेषताहरू,
चर्चित लेखक तथा सम्बन्धित क्षेत्रका विज्ञ र वरिष्ठ प्रशिक्षकहरूबाट कक्षा सञ्चालन।
हरेक हप्ता नमुना परीक्षा लिई फिडब्याक दिइने, कमजोर विद्यार्थीका लागि थप विशेष कक्षाको व्यवस्था।
हरेक समूहमा पहिला भर्ना हुने 20 जनालाई विशेष छुटको व्यवस्था।
होस्टलको समेत व्यवस्था भएको।
छिटो गरौँ, धमाधम कक्षाहरू सञ्चालन भइरहेका छन्।
थप जानकारीका लागि कोशिश शैक्षिक केन्द्र, नयाँ पानेश्वर, काठमाडौँ। फोन नम्बर 41-07-007, 98-5-11-72-194।
41-07-007, 98-5-11-72-194।
हामी सबै जुटौँ,
पुनर्निर्माणमा अघि बढौँ,
भूकम्प थ्याक्ने घर बनाऊ, सधैँको लागि ढुक्क बनाऊ।
सार्वजनिक हितका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण।
बगेको खोला फर्किएला, समयले नि फर्किएला, तर कोरियन भाषाले अड्किएला। विगतका वर्षहरूमा हजारौं विद्यार्थीहरूलाई कोरियन भाषा उत्तीर्ण गराउन सफल मल्टी प्रोफेसनल एकाडेमी MPA बाग बजारमा कोरियन भाषा तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्। सुविधाहरू, डेली टेस्ट तथा फिडब्याक सहित दैनिक 3 घण्टा तयारी कक्षा, प्रत्येक हप्ता छुट्टै विकली टेस्ट पनि, नियमित परीक्षाहरूको माध्यमबाट विद्यार्थीहरूको स्तर छुट्याई सोही अनुरूपको विशेष कक्षाहरूको व्यवस्था, कमजोर विद्यार्थीले सपोर्टिङ क्लास अनिवार्य रूपमा लिनै पर्ने व्यवस्था। मल्टी प्रोफेसनल एकाडेमी MPA बाग बजार, पुरानो बस पार्क नजिकै। फोन 01-424-6024।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर, गोमा एयरको ट्विनटर विमान मुगुको रारा तालसा विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटना हुनबाट जोगिएको छ। अवतरणका क्रममा विमानको पछाडिको एउटा टायर पंचर भएको जिल्ला प्रशासन कार्यालय मुगुले जनाएको छ। नेपालगंजबाट गएको विमानमा 15 जना यात्रु थिए।
धादिङको भूमि स्थान सिमलेबाट 40 किलो लागू औषध चरेसहित 4 जना पक्राउ परेका छन्। पृथ्वी राजमार्ग अन्तर्गत सिमलेमा गाड़ी कुरेर बसेका बेला प्रहरीलाई देखेपछि भाग्न लागेका धादिङ भूमि स्थानका सन्तोष रिजाल, भारत दरभंगाका अखलेख कुमार भगत, सन्तोष पासवान र भारत दरभंगा घरबै रूपन्देही बस्ने बिटु भन्ने मधु गिरीलाई प्रहरीले चरेसहित पक्रेको हो।
मोटरसाइकलमा आएर पैदल हिँड्ने मानिसको साथबाट पैसा, सुनका गहना लुट्ने गिरोहका नाइके भन्दै प्रहरीले रामेछाप घर भई अहिले काठमाण्डुको मनहरा बस्ने सागर भन्ने टीकाबहादुर थापा मगरलाई पक्राउ गरेको छ। गएको पुस 22 गते भक्तपुरको कौशलटारको एनआईसी एसिया बैंकबाट झिकिएको 6 लाख रूपियाँ लुटपाट गरेर फरार रहेको गिरोहको खोजी गर्ने क्रममा प्रहरीले मगरलाई पक्राउ गरेको हो।
विदेशबाट आएका यात्रुहरूसँग सुन जस्तो देखिने पहेँलो वस्तु 199 ग्राम संकलन गरिरहेका मोरङ विराटनगरका कमल निरौलालाई प्रहरीले काठमाडौँमा पक्रेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ एरियाबाट पहेँलो धातु संकलन गरी भन्सार छलेर लैजान लागेको अवस्थामा निरौला पक्राउ परेका प्रहरीले दावी गरेको छ। आवश्यक कार्यवाहीका लागि उनलाई विमानस्थल भन्सार कार्यालयमा बुझाइएको छ।
विश्व सम्पदा सूचीमा रहेको भक्तपुरको तलेजु मन्दिर परिसरमा आज आगलागी भएको छ। मन्दिरको जहुचोक र जिसुवा चोक स्थित सुवाल घरमा आगलागी हुँदा दाउरा, दलिन, काठको ऱ्याक र भाँडाहरू जलेको सुवाल घरका नाइके पूर्णराम सुवालले जानकारी दिनुभयो।
नेपाल सरकारको कृषि विकास मन्त्रालय अन्तर्गतको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना भक्तपुरमा शुरू भएको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना भक्तपुर र जिल्ला कृषि विकास कार्यालय भक्तपुरले आयोजना गरेको कार्यक्रममा नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भक्तपुरलाई आलु सुपर जोन क्षेत्रको घोषणा गर्नुभएको छ। परियोजना अन्तर्गत चालू आर्थिक वर्षमा भक्तपुरका लागि 2,95,00,000 रुपियाँ बजेट विनियोजन भएको कृषि विकास कार्यालय भक्तपुरकी प्रमुख पूर्ण ढुङ्गानाले जानकारी दिनुभयो।
बर्दियाको बबई नगरपालिका भुरी गाउँमा बबई नगर उद्योग व्यापार कृषि तथा पर्यटन महोत्सव हुने भएको छ। बबई नगर उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको महोत्सव माघ 14 गतेदेखि 24 गतेसम्म चल्नेछ।
कैलाश बाक्साले फेसबुकमा लेख्नुहुन्छ, आज एकीकरण दिवस। नेपालका 22-24 राज्यलाई एकीकरण गर्न सफल पृथ्वीनारायण शाहको जन्मदिनमा सार्वजनिक विदा दिन नमान्नेहरू विदेशी पाहुना आउँदा चाहिँ विदा दिन्छन्। नेपाली इतिहास रच्नेहरूको त सालिक नै भत्काउँदा पनि के हो र, कसैले दबाब दिएको छैन। नेपालका खोक्रा राष्ट्रवादीहरूलाई यसरी कति दिन पुग्छ हामी पनि हेर्छौं।
फेसबुकमै लीला आचार्य लेख्नुहुन्छ, पृथ्वी जयन्तीमा बिदा नदिने र विदेशी पाहुना आउँदा बिदा दिने सरकारको कस्तो रणनीति हो, जसको प्रयासबाट आज सिंगो नेपाल बनेको छ, हामी नेपाली बन्न पाएका छौ, उनको जन्म जयन्तीमा के उनलाई सम्झन सकिन्न र, उनी त हाम्रा पिता हुन् र पिताको सधैँ सम्मान गर्नुपर्छ, चेतना भया।
पुष्कर मल्ल ट्वीट गर्नुहुन्छ, एकजना पृथ्वीनारायण शाह थिए जो 250 वर्ष पहिले आजको नेपाल देख्थे। यी नेताहरू छन् जो एक घण्टा पछि हुन सक्ने कुराको अनुमान पनि गर्न सक्दैनन्।
झापाका सागर राउत एसएमएसमा लेख्नुहुन्छ, जसले गर्दा आज हामी स्वतन्त्र नेपाल र नेपाली अनि वीर गोर्खाली भनेर गर्व गरिरहेका छौ, आज तिनैको सम्मानमा एक दिन बिदा दिन सक्दैनौ भने अरू चिल्ला कुरा नगरे हुन्छ।
सरकारले पुननिर्माण प्राधिकरणका सीईओ सुशील गेवालीलाई बर्खास्त गरेकोमा सुशील पोखरेल फेसबुकमा टिप्पणी गर्नुहुन्छ, एमाले आउँछ काँग्रेसले नियुक्त गरेकालाई हटाउँछ अनि काँग्रेस आउँछ एमाले नियुक्त गरेकालाई हटाउँछ, सायद दलहरूको काम यही नै होला।
अनि गणेश प्रसाद हुजदार ट्वीट गर्नुहुन्छ, ग्यावली असक्षम भएर बर्खास्त हुनुमा गुनासो छैन, तर नयाँ सीईओ पोखरेलज्यूबाट ढिलासुस्ती नहोस् र पुननिर्माणको काम तीव्र गतिमा होस्।
विचारका लागि तपाईलाई धन्यवाद।
मेरो पनि भन्नु छ,
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू मोहन पौडेल र सुजाता खत्री। अब विदेशको खबर। सिरियामा विभिन्न विद्रोही समूहसित दुई हप्तापछि अर्थात आउँदो जनवरी 23 तारीकमा शान्तिवार्ता हुने भएको छ। सिरियामा जारी गृहयुद्ध अन्त्यका लागि सरकार र त्यहाँका विद्रोही समूहबीच शान्तिवार्ताका लागि मिति तय भएको रसियाको विदेश मन्त्रालयले जनाएको छ। टर्की र रसियाको मध्यस्थतामा सिरियाली सरकार र विद्रोहीहरूबीच शान्तिवार्ता हुन लागेको हो। यो वार्ताबाट सिरियाको राजनीतिक अस्थिरतालाई सम्बोधन गर्न सकिने अपेक्षा गरिएको छ। सिरिया सरकारले शान्तिवार्ताकै लागि विद्रोहीसित युद्धविराम गरेको छ भने आईएस विरूद्धको कार्यवाही चाहिँ जारी राखेको छ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब खेल खबर। संकटा क्लब धनगढ़ीमा चलिरहेको खप्तड गोल्ड कपको सेमी फाइनलमा पुगेको छ। आज भएको अन्तिम क्वार्टर फाइनलमा नेपाल आर्मीलाई 2-1 हराउँदै संकटा सेमी फाइनल पुगेको हो। संकटाले सेमी फाइनलमा सुदूरपश्चिम 11 खेल्नेछ। पहिलो सेमी फाइनलमा भोलि मनाङ मर्स्याङदीले भारतको दिल्ली युनाइटेडसँग खेल्नेछ।
उदयपुर गोल्ड कप फुटबल प्रतियोगिताको चौथो संस्करण माघ अन्तिम हप्तादेखि हुने भएको छ। गोल्ड कप मूल आयोजक समितिले गाईघाटमा आज पत्रकार सम्मेलन गरी गोल्ड कप माघ 27 गतेदेखि फागुन 5 गतेसम्म गाईघाटमा हुने जानकारी दिएको हो। गोल्ड कपमा ए डिभिजनका 7 क्लब र घरेलु टीम उदयपुर 11 प्रतिस्पर्धा गर्ने मूल आयोजक समितिका संयोजक किरण राईले जानकारी दिनुभयो। गोल्ड कपको विजेतालाई 1,50,000 रुपियाँ र उपविजेतालाई 1,00,000 रुपियाँ पुरस्कार प्रदान गरिनेछ।
काठमाडौँमा चलिरहेको रुसलान कप क्रिकेटमा आज आयोजक काठमाडौँ क्रिकेट ट्रेनिङ सेन्टर केसीटीसी र रोयल पीसी फाइटर विजयी भएका छन्। केसीटीसीले क्यानन क्रिकेट क्लबलाई 7 हराएको हो। टस हारेर पहिले ब्याटिङ गरेको क्यानले प्रस्तुत गरेको 112 रनको लक्ष्य केसीटीसीले 15 ओभरमै 3 गुमाएर भेट्टायो। सञ्जय बस्नेतले अभिजित 42 रन बनाए। पहिला ब्याटिङ गरेको क्यानका लागि सुमन ठाकुरले 38 रन बनाए। आज भएको अर्को खेलमा रोयल पीसीले धादिङको खहरे क्रिकेट क्लबलाई 6 हरायो। टस जितेर पहिला ब्याटिङ गरेको खहरेले निर्धारित ओभरमा 7 गुमाएर 115 रन बनायो। जवाफमा 116 रनको लक्ष्य पछ्याएको रोयल पीसीले 12 लक्ष्य भेट्टायो। रविन जोशीले रोयल पीसीका लागि सर्वाधिक 56 रनको योगदान गरे।
खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सीईओमा गोविन्द पोखरेल नियुक्त, बर्खास्तमा परेका गेवाली अदालत जाने।
सरकारले राष्ट्रहित अनुकूल काम गर्न नसकेको एमाले अध्यक्ष ओलीको आरोप, संशोधन सहित संविधान संशोधन प्रस्ताव पारित गर्नुपर्नेमा संघीय गठबन्धनको जोड।
विभिन्न दल र समूहद्वारा पृथ्वीनारायण शाहको सम्झना, सरकारले पृथ्वीनारायण शाहको सम्मान गर्न नसकेको गुनासो।
सिरियाका विभिन्न विद्रोही समूहसित दुई हप्तापछि शान्तिवार्ता हुने, सिरियामा जारी द्वन्द समाधान गर्ने उद्देश्य।
र संकटा क्लब धनगढ़ीमा चलिरहेको खप्तड गोल्ड कपको सेमी फाइनलमा माघको अन्तिम हप्तामा उदयपुर गोल्ड कप फुटबल हुने।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सन्दीप सुन्दाससँगै हामी रुबिना श्रेष्ठ र सुफल काफले पनि बिदा हुन्छौ। नमस्कार।